अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा, म माया कडल। सुने जितिन्छ विजय एफएम 101.6 हरेक दिन प्रसारण भइरहेको कार्यक्रम अतिथि देवो भवमा आजका अतिथि हुनुहुन्छ भोक्रोफाट टोल विकास संस्थाका अध्यक्ष पदम कन्दरमा। कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई स्वागत छ सर।
नमस्ते।
दिनचर्याको कुरा गरौँ न, कसरी बित्दैछ सर आज भोलि?
दिन त अहिले मेरो समाजसेवी गरेरै बितिरहेको छ। अहिले चाहिँ त्यसको सिलसिला त्योसँग आबद्ध रहेर मैले त्यहाँ अहिले अब 3-4 चाहिँ पुल हाल्ने क्रममा छ।
त्यसमा
यो महेश्वर खोलाको पुल अनि त्यसपछि चोहार खोलाको पुल अनि भोग्रे खोलाको पुल र तरङ्गा खोलाको पुल, त्यो पुलहरूको बारेमा मैले बिचबिचमा चाहिँ त्यो कम्पनीबाट लोहनी कन्स्ट्रक्सनसँग चाहिँ मैले त्यहाँ हाल्ने जति पनि मेटेरियलहरू छ त्यसको बारेमा मैले बेला बेला उहाँहरूसँग नि मैले परामर्श लिने गर्छौँ र त्यहाँ खटिएका इन्जिनियरहरूसँग नि मैले परामर्श लिने गर्छौँ, किनकि हामी त्यहाँ 25 लागि चाहिँ हामी हो त्यहाँ यातायात गर्ने। त्यसैले गर्दाखेरि त्यहाँनिर खटिएका इन्जिनियरहरूसँग चाहिँ मेटेरियल हाल्ने क्रमको कुराहरू मैले बेलामा लिने गर्छौँ र समस्या चाहिँ
यो सामाजिक काम किन गर्नु पर्दो रहेछ, तपाईँलाई सामाजिक कार्य गर्ने इच्छा कहाँबाट आयो?
म यो सामाजिक कार्यमा प्रवेश गर्नुभन्दा पहिला म नेपाल प्रहरी संगठन थिएँ। मैले 16 वर्ष 12 दिन चाहिँ मैले बिताएर आएँ नेपाल प्रहरी संगठनमा र त्यहाँ नेपाल प्रहरी संगठनमा रहँदाखेरि मैले प्रत्येक जिल्ला त होइन, अधिकांश नेपालको 76 जिल्ला छ अहिले, होइन पहिला 75 थियो, अहिले 76 जिल्ला छ। अधिकांश जिल्लाहरूमा त्यहाँ घुम्दाखेरि जागिरको सिलसिलामा चाहिँ म त्यहाँ पुग्दाखेरि त्यही अनुरूपले हाम्रो भोक्रोफाट टोलभित्रमा समस्याहरू यति छ भन्ने कुरो मैले 1 वर्षभित्र मैले निर्कुल गरिसकेँ। त्यसैले गर्दाखेरि अबको दिनहरूमा भोक्रोफाट टोललाई पहिलाको हिसाबले होइन, अबको चाहिँ हामी नयाँ ढङ्गले चाहिँ अगाडि बढाउनु पर्छ भनेर मैले त्यही हिसाबले चाहिँ जमर गरेर अगाडि बढाएको छु।
तपाईँको बाल्यकालतिरै जान चाहन्छु म, कहाँ कहिले जन्मिनु भयो?
म जन्मेको चाहिँ नलप्रासी जिल्ला गेडाको नगरपालिका वडा नम्बर 3 भोक्रोफाट, 2039 साल 10 महिना 2039 साल 2 महिना 10 गते मङ्गलपुरमा जन्मेको हो।
जुन तपाईँको बाल्यकालको कुरा गरौँ न, कस्तो थियो, कस्तो माहौलमा हुर्किनु भयो?
एक त अहिले पनि हाम्रो त्यहाँनिर बाटोघाटो स्वास्थ्यको बारेमा हेर्दाखेरि धेरै पछाडिएको, त्यतिखेर म आजभन्दा तपाईँको 36-35 वर्षको अगाडि कस्तो थियो होला त त्यहाँ भोक्रोफाट टोल भन्ने कुन अवस्थामा थियो त? बाटो ट्र्याक पनि खुलेको थिएन। म साँच्चैको भन्नुपर्दाखेरि निकै नै घना जङ्गलमा चाहिँ जन्मेर म चाहिँ एकदम चाहिँ सङ्घर्ष गरेर आएको जस्तो लाग्छ, किनकि त्यहाँ भोक्रोफाट चाहिँ साँच्चैकै भन्नुपर्दाखेरि अझ आउनको लागि पनि हामी बिहान चाहिँ पैदल यात्रामा हिँड्दाखेरि बिहान हामी 6 बजे हिँड्दाखेरि त्यतिखेर त हामी 4 बजेर उठेर हिँड्नु पर्थ्यो हेर्नुहोस् है, ठ्याक्कै यो ठुम्सी भन्ने ठाउँमा आइपुग्दाखेरि 9-10 बज्थ्यो हेर्नुहोस्। उकाली ओह्राली यो घना जङ्गलको बिच बाटो हुँदै बाघबालको डर पनि हुन्थ्यो त्यतिखेर। त्यसरी चाहिँ हामी एकजना हिँड्थेन, समयमा चाहिँ लौ गाउँले हो आज चाहिँ बजार जानुपर्छ है भन्ने हिसाबले त्यसरी चाहिँ सबैजना चाहिँ मिलेर चाहिँ हामी चाहिँ समयमा आउने गर्थ्यौँ। साँच्चैको भन्नुपर्दाखेरि मेरो बाल्यकालको अवस्थाखेरि म चाहिँ निकै नै मेहनत गरेर चाहिँ म हुर्केर आएको हो।
कहाँ पढ्नुभयो?
म त्यही स्कुलमा यो श्री जनजागृति आधारभूत विद्यालयमा त्यहीँ पढेको, त्यहाँ चाहिँ 5 सम्म त्यहाँ पढेँ। पढिसके पछाडि म तनहुँ जिल्लामा यो श्री पार्वती तनहुँ मा चाहिँ म यो उसमा कोटामा गएँ। म
घरमा बुबा आमाले के गर्नुहुन्थ्यो, आर्थिक अवस्था कस्तो थियो?
समस्या धेरै थियो, कृषि काम गर्नुहुन्थ्यो उहाँहरूले, अब कृषिमा पनि अब तपाईँको मकै अनि त्यसपछि केरा, सबभन्दा त्यतिखेरको आम्दानी भनेको केरा थियो हेर्नुहोस्। हामीलाई पढाएको हामी बिरामी हुँदाखेरि नै यताउता चाहिँ बुवाले त्यही केराबाट चाहिँ हल्का चाहिँ आम्दानी लिएर चाहिँ हामीलाई पढाउने, लुगा लाउने, त्यस्तै चाहिँ आफ्नो जीविकोपार्जन गर्ने चाहिँ गर्नुहुन्थ्यो उहाँले।
स्कुल जाँदा आउँदा कतिको समस्या?
समस्या धेरै समस्या थियो त्यतिखेर, ढुङ्गा चाहिँ तरेर जानुपर्ने अवस्था, काली गण्डकीबाट तपाईँको हामी चाहिँ एउटा ढुङ्गा थियो, त्यो ढुङ्गा पनि अरूले पहिला जाने साथीहरू वा कुनै जलारीले लिएर जाँदाखेरि हामी पौडी खेलेर जानुपर्ने अवस्था
स्कुलमा
जोखिमयुक्त तरिकाले, किनकि पुल थिएन, अहिले त झेलेङ्गे पुल बनाइसकेछ। त्यतिखेर चाहिँ हामी पौडी खेलेर जाने, ढुङ्गा भेटाए त हामी ढुङ्गामै चाहिँ तरेर जान्थ्यौँ हामी, यदि ढुङ्गा नभएको खण्डमा हामी चाहिँ पौडी खेलेर जाने।
अनि पौडी खेलेर जाँदाको दिन त सबै कपडा भिज्थ्यो होला, अनि कसरी जान्थ्यो?
हामी चाहिँ पौडी खेल्ने क्रममा चाहिँ अब सबै लुगा फुकालेर जान्थ्यौँ पारी, त्यो ढुङ्गा लिन जाने चाहिँ 1-2 जना जान्थ्यौँ, त्यो ढुङ्गा चाहिँ अहिले ल्याइसके पछाडि त्यो स्कुल जुन ड्रेस हुन्थ्यो त्यो ड्रेस नै पछि लाउँथ्यौँ हामी थियौँ. अब समस्या धेरै थियो.
त्यसपछि तपाईँ कति सालमा प्रहरीमा भर्ना हुनुभयो?
म 2058 सालमा म चाहिँ नेपाल प्रहरीमा चाहिँ भरतपुरबाट चाहिँ म नियुक्ति भएको.
प्रहरीमा जाने सोच चाहिँ कहाँबाट आयो तपाईँलाई?
सोच चाहिँ अब त्यतिखेर अब जागिरी भन्ने कुरो चाहिँ हाम्रो गाउँमा एकदम कमै मात्रै थियो. हेर्नुहोस् कसरी चाहिँ भर्ती हुने, इन्डिया आर्मीदेखि लिएर नेपालको पुलिस आर्मी यसमा चाहिँ कसरी चाहिँ हामी भर्ती हुने भन्नेतिर सोचै त्यही थियो. हेर्नुहोस् त्यस्तो अवस्था थियो. सबै साथीहरू चाहिँ मेरै लेभलका साथीहरू कोही आर्मीमा कोही पुलिसमा गयो. त्यसैले फेरि म पनि निर्णय गरेँ म पनि जानुपर्छ है भन्ने हिसाबले म चाहिँ नेपाल प्रहरीमा म प्रवेश गरेँ. सुरुमा जाँदाखेरि चाहिँ अब 475 सङ्ख्या थियौँ हामी. सुरुमा छिर्दाखेरि रमाइलो जस्तो नै भयो अनि भोलिपल्ट चाहिँ अलिकति अब गाउँको मान्छे एकैचोटि त्यत्रो अब तालिम केन्द्रको भित्रको अब त्यहाँको नीति निर्देशन अब त्यहाँको तपाईँको अब रहनसहनको बारेमा चाहिँ अलिकति मलाई समस्या भयो. त्यहाँबाट मैले घरको दुःख सम्झेँ म छोड्नुहुन्न. साथीहरू धेरै तालिमको क्रममा साथीहरू धेरै चाहिँ भाग्ने गर्यो. म चाहिँ अह नै किनकि ताकि म चाहिँ जब म चाहिँ त्यत्रो मेहनत गरेर म आएको छ भनेपछि म यो तालिम जसरी मैले प्राप्त गर्नुपर्छ. तालिम गरेपछि आफ्नो चाहिँ कार्यक्षेत्रमा चाहिँ गइसके पछाडि म चाहिँ आफ्नो लाइफलाई चाहिँ अगाडि म यही अनुसार म बढाउँछु भन्ने हिसाबले मैले चाहिँ तालिम चाहिँ राम्रोसँग मैले तालिम सिद्ध्याएर तालिम केन्द्रमा आधारभूत तालिम र डिल तालिम त्यहीँ गरेँ अनि त्यसपछि 1 वर्ष 13 महिना त्यहाँ भरतपुर तालिम केन्द्रमा बसेँ म.
तपाईँ 2058 सालमा प्रवेश गर्नुभयो. यो द्वन्द्वकालीन समयमा पनि प्रहरी सेवामै
सेवामै थिएँ म.
कस्तो थियो त्यति बेलाको माहौल चाहिँ?
त्यतिखेरको माहौल चाहिँ निकै खतरा अवस्था थियो. अब साँच्चीकै यो देशको बारेमा बुझ्दाखेरि चाहिँ अब घर आउन जानको लागि निकै जोखिमपूर्ण तरिका थियो. किनकि यात्रा गर्दाखेरि नि अब जोखिम थियो, घर आएर बस्दाखेरि नि जोखिम थियो. तर मेरो एउटा के मैले चाहिँ म कसरी सेफ्टी हुन्छु त भित्र बस्दाखेरि होस् या बाहिर जाँदाखेरि होस् या घरमा आउँदाखेरि होस् र यात्रा गर्दाखेरि होस् त्यतिखेर मैले चाहिँ कुनै पनि व्यक्तिसँग म नराम्रो र तितो व्यवहार गर्नुहुन्न. त्यतिखेर द्वन्द्व अवस्था थियो. द्वन्द्वको अवस्थामा चाहिँ हामी चाहिँ पुलिसको भेषमा हिँड्नुहुन्न है भनेर मैले चाहिँ अर्कै तरिका आफ्नो भेषहरू चाहिँ मैले बदल्ने गर्थेँ. कुनै पनि ठाउँमा मलाई चाहिँ त्यस्तो अप्ठ्याराहरू भएन.
तपाईँ लडाइँमा जाने पर्ने कन्डिसन आएका होइन?
कन्डिसन आएको हो, लडाइँ कुरा गर्नुभयो होइन, कन्डिसन आएको हो. जुन जुन ठाउँमा म बसेका थिएँ त्यो ठाउँमा चाहिँ यो क्याम्पमा चाहिँ जसरी नै चाहिँ आज युद्ध हुन्छ अरे भन्ने कुरो आउने र साँच्चीकै अब त्यतिखेर नै अब याफेम खडा गरेको थिएँ माओवादीले होइन. त्यो सुनेर बस्दाखेरि चाहिँ कति साथीहरू चाहिँ छोडेर जान्थ्यौँ. तर मेरो सोचमा के थियो त यदि साँच्चीकै हामी मर्न छ भने घर गएर घरभित्र बसे पनि हामी मर्छौँ. भगवान्ले हेरिरहेछ हामी आफ्नो सत्यतामा बस्नुपर्छ, आफ्नो राम्रो व्यवहारमा हिँड्नुपर्छ, आफू केही पनि हुँदैन. त्यो सोच गरेर जहाँ जहाँ म जुन जुन ठाउँमा बसेछ त्यो ठाउँमा चाहिँ कुनै पनि बेला घट्न चाहिँ घटाएन. र बाहिर जाँदाखेरि कति साथीहरू चाहिँ ड्युटीमा ड्युटी भन्ने हुन्थ्यो, पेकेटिङ ड्युटी होइन कारवाही ड्युटी भन्ने कुरो हुन्थ्यो. त्यसमा जाँदाखेरि कति साथीहरू चाहिँ मुसुङ परेर चाहिँ घाल भएर आउँथ्यो, कोही अब डेड भएर आउँथ्यो. तर म गएको त्यो कारवाहीमा चाहिँ कहिले पनि त्यस्तो नराम्रो युद्ध पनि भएन र त्यस्ता चाहिँ समस्याहरू आएन.
एउटा कसरी लिनुहुन्छ त्यो समयलाई अहिले?
त्यो समय साँच्चीकै भन्नुपर्दाखेरि म जोखिम त्यो आधी हुरीको अवस्थामा पनि म चाहिँ मलाई यसरी बचाएर ल्यायो के अरे म भगवान्लाई नै पुकार्छु. सत्य त अब माथि नै हुनुहुन्छ होइन. अब मलाई यहाँसम्म चाहिँ ल्याएको भगवान्ले नै हो है. त्यसैले गर्दाखेरि म एउटा धर्मप्रति म आस्था राख्छु अहिले पनि होइन. र मेरो आफ्नो टोलमा पनि मैले सुरुदेखि नै मैले मङ्गलादेवी मातालाई नाम लिएर हिँड्थेँ. यो चाहिँ अस्ति पनि यसैबाट चाहिँ खबर पत्रिकामा चाहिँ छाप्नु भएको थियो होइन. त्यही मङ्गलादेवी मातालाई चाहिँ मैले पुकारेर हिँड्थेँ. त्यही मङ्गलादेवी माताको शक्ति मसँग चाहिँ उत्पत्ति भयो. त्यही मन्दिरलाई चाहिँ मैले अगाडि बढाउने भनेर चाहिँ लागि परिरहेको छु.
के सम्भावना देख्नुहुन्छ तपाईँको ठाउँमा विकासका?
विकासका कुरा गर्दाखेरि हाम्रो भोग्रोफाँट टोलभित्रको सम्भावना भनेको साँच्चीको सबभन्दा सुरु त बाटोघाटैको हो. हेर्नुहोस् यो बाटो राम्रोसँग पिच भइदियो भने हामीसँग शक्तिपीठहरू छ र अरू अन्य ठाउँभन्दा हामी यो भोग्रोफाँट टोल चाहिँ तपाईँ काली गण्डकीको किनारको छेउमा रहेको एउटा फाँट छ. त्यहाँ चाहिँ पछिको दिनहरूमा त्यहाँ कुनै उद्योगहरू खोल्ने सम्भावना र कुनै रिस्टहरू खोल्न सक्ने सम्भावना र त्यहाँ भक्तहरूलाई भित्राउनको लागि सिद्ध बाबा गुफा भन्ने छ र मङ्गलादेवी माता छ. त्यो दुईवटा शक्तिपीठलाई राम्रोसँग व्यवस्थित रूपले हामीले अगाडि बढायौँ भने पक्कै पनि पछि चाहिँ केही वर्षभित्रमा भोग्रोफाँट टोल चाहिँ विकासको लागि अगाडि बढ्छ। हामी कुनै पनि टोललाई अगाडि बढाउनको लागि, कुनै पनि टोल वा ठाउँलाई अगाडि बढाउनको लागि मिडियाबाट जानुपर्छ। हामीसँग अहिले प्रत्यक्ष रूपमा चाहिँ सरकारी वर्गीकरणमा चाहिँ परेका विजय खबर छ, विजय एफएम छ। त्यसैले गर्दाखेरि विजय एफएमसँग हामी चाहिँ रिलेटिभ गरेर यो भोकुरफाट टोलभित्रका समस्याहरू चाहिँ उहाँहरूसँग चाहिँ हामीले अनुबारे चाहिँ परामर्श लिएर चाहिँ र हाम्रो समस्याहरू उहाँहरूसँग चाहिँ राखेर यो भोकुरफाट टोललाई चाहिँ अगाडि बढाउनुपर्छ। पक्कै पनि हामी चाहिँ केही वर्षभित्रमा चाहिँ भोकुरफाट टोल चाहिँ विकासको लागि चाहिँ अगाडि बढ्छ भन्ने कुरो उहाँहरूसँग म गर्छु।
अन्त्यमा मैले सोध्न छुटाएका र तपाईँलाई भन्न मन लागेका तप केही कुराहरू?
मैले 16 वर्ष चाहिँ नेपाल प्रहरी सङ्गठनमा बिताएर आइसके पछाडि अबका दिनमा मैले आफ्नो गाउँ टोल र आफ्नो घरलाई चाहिँ अगाडि बढाउनुपर्छ, सबभन्दा गाउँ टोललाई, किनकि हाम्रो भोकुरफाट भनेको धेरै पछाडिएको ठाउँ। अरू अन्य ठाउँ हेर्दाखेरि त्यस्तो तपाईँको टाकुरामा पनि त्यहाँनिर तपाईँको स्वास्थ्यदेखि लिएर बाटोघाटो विद्युतका सम्पन्न छ भने हामी त जहाँ अब यहाँ गैँडाकोट नगरपालिकाबाट हामी त गैँडाको हाइवेबाट त हामी त तपाईँ 20 किलोमिटर दुरीमा छ, हेर्नुहोस् 20-22 किलोमिटर दुरीमा छ। त्यति नजिक रहेको ठाउँमा पनि हामी चाहिँ किन पछाडि रहेछ त? त्यसैले गर्दाखेरि हामी चाहिँ साँच्चीकै सबैजनाले आवाज उठाउँ, पक्कै पनि चाहिँ हामी अगाडि विकासको लागि अगाडि बढ्छौँ। र सबभन्दा पहिलो चाहिँ हामीले मिडियासँग नै हामी चाहिँ नजिक रहनुपर्छ, किनकि मिडियाले गर्दाखेरि नै विभिन्न ठाउँ ठाउँमा चाहिँ यो मिडियाले गर्दाखेरि नै समस्या विभिन्न समस्याहरू चाहिँ अगाडि बढाएर त्यहाँनिर चाहिँ समाधान भएको देखिन्छ भनेर मैले चाहिँ गाउँ टोलका बुद्धिजीवी त्यहाँ बसेका मानिसहरूसँगै भलाकुसी गर्छु। म विजय एफएमलाई के भन्छु भने सम्पूर्ण परिवार तपाईँदेखि लिएर यहाँ जति पनि यहाँ कर्मचारी हुनुहुन्छ उहाँहरूलाई म भित्रदेखि नै मेरो व्यक्तिगत तर्फबाट र भोकुरफाट टोल विकास संस्था र भोकुरफाट टोलबाट चाहिँ यो भोकुरफाट टोललाई अगाडि बढाउनको लागि तपाईँहरूको हात छ, जसरी नै तपाईँहरूले चाहिँ हाम्रो भोकुरफाट टोललाई चाहिँ नबिर्सनु होला भनेर म सबै यो विजय एफएमका परिवारलाई म धन्यवाद दिन चाहन्छु।
तपाईँको कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद छ।
हस् नमस्ते।
आजका अतिथि हुनुहुन्थ्यो गैँडाकोट 3 रहेको भोकुरफाटका भोकुरफाट टोल विकास संस्थाका अध्यक्ष पदम गन्द्रमा। उहाँसँगको कुराकानी आजको अतिथि देवो भवमा प्रस्तुत गरिसकेका छौँ। अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौँ। प्रविधिका साथी गगन गिरीलाई धन्यवाद। माया कणेल बिदा हुन्छु। नमस्कार।